अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डडेलको कारण कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 12,000 भन्दा बढी संरचना ढलेर नष्ट भएका छन् भने 155,000 वर्ग किलोमिटरभन्दा बढी त्यो ठाउँ जलेर नष्ट भएका छन्। अरबौँ क्षति हुन पुगेको छ। त्यो अग्नि नियन्त्रकहरूले आगो निभाउन सक्दो प्रयास गरिरहेका छन्। आगो नियन्त्रणमा ल्याउन एकदमै धेरै गाह्रो भइरहेको देखिन्छ। अग्नि नियन्त्रकहरूले आफ्नो ज्यान दाउमा लगाएर काम गरिरहेको छ। एउटा भिडियोमा एकजना फायर फाइटर अग्नि नियन्त्रकलाई आफ्नो उसलाई त्यो आगो लागिरहेको घरको कौसिममा ट्र्याप अथवा फँसेको देखिन्छ। उसलाई आगोले चारैतिरबाट घेरेको हुन्छ। आगो तिनको पछिल्लोतिरबाट अगाडि बढिरहेको हुन्छ र ती बिचरा फायर फाइटर अग्नि नियन्त्रक हाम फाल्न पनि सक्दैनथे किनकि ऊ भवनको अग्लो स्थानमा थिए। त्यसैले उसलाई उनीसँग त्यहाँ दृढतापूर्वक उभिनु र उद्धार नआइन्जेलसम्म पर्खनु बाहेक धैर्य धारण गर्नु बाहेक कुनै विकल्प थिएन। सो तिनलाई नआतिन भनियो, एकछिन पर्खिन भनियो, धैर्य धारण गर्न लगाइयो किनभने तिनको उद्धार आउँदै थियो। मलाई लाग्छ संसारको अग्निमय कष्टहरूबाट गुजिरहेका क्रिस्चियनहरूको सन्दर्भ पनि यस्तै भन्न सकिन्छ। नातिनुहोस्, हरेस नखानुहोस्, तपाईँको आशालाई थामिराख्नुहोस्, पर्खिराख्नुहोस्, तपाईँको उद्धार आउँदैछ। कृपया मसित भजन सङ्ग्रह 119 पल्टाउनुहोस्। यदि तपाईँसँग बाइबल छ भने भजन सङ्ग्रह 119 आज हामी 81-88 हेर्नेछौँ। तपाईँलाई थाहा छ हामी भजन सङ्ग्रह 119 हामीले परमेश्वरको वचन हेर्दै आइरहेका छौँ र केही हप्तासम्म हामी यही खण्डबाट यही अध्यायबाट वचन हेर्दै जानेछौँ। 119 बाइबलको बीचको पुस्तक हो। तपाईँले सायद यो पुस्तकलाई भेटाउन अब त गाह्रो पर्दैन होला। भजन सङ्ग्रह 119:81। जसै म पढ्छु कृपया तपाईँ सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। मेरो प्राण तपाईँको उद्धार प्राप्त गर्नलाई व्याकुल छ, तर मैले तपाईँको वचनमाथि आशा राखेको छु। तपाईँका प्रतिज्ञाको प्रतीक्षा गर्दा गर्दै मेरा आँखा धमिला भइसकेका छन्। म भन्दछु तपाईँले मलाई कहिले शान्त हुन दिनुहुन्छ? धुवामा राख्दा राख्दा खुम्चिएको दाखमतको मशक जस्तो म भइसकेको छु। तापनि तपाईँको विधिहरू मैले बिर्सेको छैन। तपाईँको दासले अझ कति पर्खाउनुपर्छ? मलाई सताउनेलाई कहिले दण्ड दिनुहुन्छ? तपाईँको व्यवस्थाको विपरीत अहङ्कारीहरूले मेरो निम्ति खाडल खनेका छन्। तपाईँका आज्ञाहरू सबै भरपर्दा छन्, मेरो मद्दत गर्नुहोस्। मानिसहरूले अकारण मलाई सताउँछन्, तिनीहरूले मलाई धरतीबाट प्राय नाश गरे, तर मैले तपाईँका आदेशहरू त्यागेको छैन। तपाईँको करुणाअनुसार मेरो प्राणको रक्षा गर्नुहोस् र म तपाईँका मुखबाट निस्केका कानुनहरू पालन गर्नेछु। यो सेक्सनमा, यो खण्डमा भजनकारलाई एकदम दुःख र निराशामा चुर्लुम्बे डुबेको अवस्थामा हामी देख्छौँ। एकजना प्रभुको जन चार्ल्स स्पर्जनले सेक्सनलाई, भजन सङ्ग्रह 119 यो खण्डलाई मध्यरात भनी भनेका छन्। Midnight of Psalm 119, यो भजन सङ्ग्रह 119 मध्यरात हो। यो 119 पद 1 घाम उदाए र बिस्तारै पश्चिम उदाएर बिस्तारै पश्चिमतिर गएर अस्ताउँछ र पद 81 आइपुग्दा मध्यरात नै भइसकेको देख्छौँ हामी। र यो खण्ड एकदमै अँध्यारो छ, डरलाग्दो छ, त्रासपूर्ण छ। ती भजनकारलाई हामी कष्टको अँध्यारोमा हामी चुर्लुम्बै डुबेको देख्छौँ। तर फेरि यस पछाडिको सेक्सन पद 79 उता फेरि बिस्तारै रात छिप्पिँदै र बिस्तारै बिस्तारै उज्यालोतर्फ लम्किरहेका हामी देख्छौँ। तर जसरी अँध्यारो रातमा पनि ताराहरू चम्किरहेका हामी देख्छौँ, रात जति नै अँध्यारो होस् तर ताराहरू चम्किरहेको छ, त्यसरी नै यो खण्ड पनि बिहानको प्रतिज्ञाको साथ अन्त भएको हामी देख्छौँ। यहाँ निराशा मात्र छैन यो खण्डमा, यहाँ आशा पनि छ। यहाँ कष्ट मात्र छैन यो खण्डमा, यहाँ परमेश्वरको कृपा पनि छ। सो यस खण्डबाट हामी मुख्य एउटा कुरा हेर्न चाहन्छौँ र तपाईँलाई एउटा मुख्य कुरा भन्न चाहन्छु। यस खण्डबाट एउटै कुरा भन्न चाहन्छु आज, प्रिय क्रिस्चियनहरू, दुःख कष्टको बिचमा पनि परमेश्वरमाथिको आफ्नो आशालाई थामी राख्नुहोस्, किनकि तपाईँको अन्तिम उद्धार आउँदैछ, तपाईँको अन्तिम उद्धार सुनिश्चित छ। सो प्रिय क्रिस्चियनहरू, दुःख कष्टको बिचमा पनि आफ्नो परमेश्वरमाथिको त्यो आशालाई थामी राख्नुहोस्, किनकि तपाईँको अन्तिम उद्धार, त्यो फाइनल सेल्भेसन, अन्तिम उद्धार, फाइनल डेलिभरेन्स, अन्तिम छुटकारा, स्योर टु कम, यो अवश्य आउनेछ, यो निश्चित छ, यो पक्का छ, इट्स ग्यारेन्टिड इट वुड कम, यो आउनेछ। तपाईँ वचन टिप्दै हुनुहुन्छ भने, नोट गर्दै हुनुहुन्छ भने एउटा कुरा लेख्नुहोस्, प्रिय क्रिस्चियनहरू, दुःख कष्टको बिचमा पनि परमेश्वरमाथिको आफ्नो आशालाई थामी राख्नुहोस्, किनकि तपाईँको अन्तिम उद्धार अवश्य निश्चित छ, आउनेछ। पद 81 भन्छ, मेरो प्राण तपाईँको उद्धार प्राप्त गर्नलाई व्याकुल छ, तर मैले तपाईँको वचनमाथि आशा राखेको छु। यो भजनकारसँग एउटा तीव्र चाहना हामी देख्छौँ, उस भजनकारको प्राण परमेश्वरबाटको उद्धारको लागि यहाँ तडपिरहेको छ, ऊ व्याकुल छ, ऊ छटपटाइरहेको छ। तर कुरा के बुझ्नुपर्छ हामीले भन्दाखेरि, यहाँ भजनकार केवल दुःख कष्टहरूबाट, आफ्नो जीवनमा भएको समस्याहरूबाट ऊ क्षणिक रूपमा मात्र ऊ छुटकारा पाउन चाहँदैन, तर ऊ स्थायी छुटकारा चाहन्छ, ऊ अनन्त छुटकारा चाहन्छ। यस्तो छुटकारा फेरि उसलाई अर्को छुटकाराको कुनै खाँचो नपरोस्, यस्तो उद्धार त्यसपछि अर्को उद्धारको उसलाई खाँचै नपरोस्, त्यो अन्तिम उद्धार, त्यो अल्टिमेट डेलिभरेन्स, अल्टिमेट सेल्भेसन, त्यो अन्तिम उद्धारको निम्ति भजनकारले यहाँनिर चाह गरिरहेको छ। भजनकारको यो उद्धारको चाहना यति प्रबल छ, यति तीव्र छ, कि यसले उनको मनलाई नै व्याकुल बनाइदिएको छ, उनको बललाई, उसको शक्तिलाई फिक्का बनाइदिएको छ, क्षीण बनाइदिएको छ, र यो तडपाईको भारले उनी थकित महसुस गरिरहेको देख्छौँ। He is almost fainted. तैपनि भजनकार परमेश्वरको प्रतिज्ञामा आशा गरिरहन्छन्, किनभने परमेश्वरले झुट बोल्नु न भन्ने कुरा तिनीलाई थाहा छ। परमेश्वर आफ्ना वाचाहरू बिर्सने मानिसहरू जस्तो हुनुहुन्न। यदि परमेश्वरले आफ्नो जनको छुटकारा गर्ने, उद्धार गर्ने उहाँले प्रतिज्ञा गर्नुभएको छ भने हि विल डु द्याट, उहाँले त्यो गर्नुहुनेछ। सो भजनकार आफ्नो उसको हृदयले परमेश्वरबाटको उद्धारको त्यो व्याकुल अथवा चाह गरिराख्दाखेरि पनि, र उद्धार आउन ढिलो भइराख्दाखेरि पनि भजनकारले परमेश्वरमाथिको भरोसा, उहाँको प्रतिज्ञामाथिको आफ्नो आशालाई उसले त्यागेको छैन। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँ अप्रत्याशित त्यो नसोचेको परिस्थितिहरूमा परेर यसरी भन्न बाध्य हुनुहुन्न कि आइम सरी, माफ गर्नुहोस्, केही समस्याले गर्दा मैले आफ्नो वाचा पुरा गर्न सकिनँ। परमेश्वर सार्वभौम हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ, उहाँले आफ्नो सिद्ध योजना, आफ्नो सिद्ध समयअनुसार पुरा गर्नुहुन्छ, उहाँले आफ्नो आफ्नो योजना, आफ्नो प्रतिज्ञा निर्धारित समयमा पुरा गर्नुहुन्छ। तपाईँ र मेरो निम्ति ढिला लाग्न सक्छ, तर परमेश्वरले आफ्नो समयअनुसार काम गर्नुहुन्छ। प्रिय, हामी परमेश्वरको वचनमा भरोसा गर्न सक्छौँ, किनभने उहाँका प्रतिज्ञाहरू विश्वासयोग्य छन्, यो पक्का छन्। यसै विश्वासलाई अँगाल्दै भजनकारले परमेश्वरको वचनमा आफ्नो आशा राखेका हामी देख्छौँ। मेरो संसारले के भन्छ तपाईँलाई थाहा, संसारले भन्छ सास भइन्जेल पो आँस हुन्छ, तर भजनकारको सन्दर्भमा उसको आशाले मृत्युलाई पनि पार गरेको छ, उसँग मृत्यु पारी पनि आशा छ, क्रिस्चियनहरूसँग मृत्यु पारी पनि आशा छ, हामीसँग केवल सास भइन्जेल मात्र आँस हुँदैन, सास हामीबाट सास हामीसँग सास नहुँदा पनि हामी मर्यौँ भने पनि हाम्रो आशा कायम रहन्छ। परमेश्वरको उद्धारको चाहनाको त्यो भारी बोझले गर्दा भजनकारको हृदय कमजोर हुँदै गए तापनि यो आशाले उसलाई सम्हालेको छ। आफ्नो थकानको बिचमा पनि उनले उनको आशा परमेश्वरसँगको त्यो अनन्त जीवनको प्रतिज्ञामा दृढ रहिरहेको छ। एउटा यस्तो जीवन जहाँ कुनै दुःख कष्ट हुने छैन र जहाँ सदा कायम रहने त्यो अनन्त आनन्दले भरिपूर्ण हुन्छ र ख्रिस्टको महिमामय उद्धारमा पूर्ण रूपमा सबै कुरा पुनर्स्थापित हुनेछ। सभजनकारले यो उद्धारको प्रतीक्षा गरिरहेको छ, उसको हृदय परमेश्वरको उद्धारको निम्ति व्याकुल छ। अनि तपाईँले यदि पुरानो कुरालाई विचार गर्नुभयो भने परमेश्वरका जनहरूले सधैँ प्राय परमेश्वरको उद्धारको आशा राखेका छन्। पुरानो करार वास्तवमा उद्धारको आशासँगै अन्त भएको छ। अदनको बगैँचामा उद्धारकर्ताको प्रतिज्ञा गरिएको त्यो क्षणदेखि नै परमेश्वरका जनहरूले त्यो प्रतिज्ञाको त्यो फुलफिलमेन्टको निम्ति, त्यसको पूर्तिको निम्ति प्रतीक्षा गरिरहेका हामी देख्छौँ। परमेश्वरको जनहरूले पुस्तौँदेखि त्यो प्रतिज्ञा गरिएको उद्धारको त्यो आगमनको व्याघ्र प्रतीक्षा गरिरहेका थिए र भजनकारले पुरानो करारका परमेश्वरको जनहरूले यो यो चाहेको यो उद्धार आजभन्दा 2000 वर्ष अघि येशु ख्रिस्टको आगमनमा अन्तत पुरा भएको छ। अघि भर्खरै पास्टर हुनुले हामीलाई लुका 2 अध्यायबाट पढेर सुनाउनुभयो, जहाँ हामीले परमेश्वरको त्यो प्रतिज्ञाको पूर्ति, त्यो लामो समयदेखि प्रतीक्षा गरेको मुक्तिदाता संसारमा जन्मनु भएको सुन्दै थियौँ, जसको जन्ममा त्यो युरुसलेममा भएका सिमियोन नाउँ भएका एकजना धर्मी र भक्तजन व्यक्तिले परमेश्वरको प्रशंसा गरिरहेका हामी देख्छौँ। परमप्रभुका ख्रिस्टलाई नदेखेसम्म तिमी मर्ने छैन भन्ने प्रकाश सिमियोनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको त्यो विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उहाँलाई आफ्नो काखमा लिए र परमेश्वरलाई धन्यवाद दिएर भने, अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्। भजनकारले चाहेको उद्धार सिमियोनले आफ्नो आँखाले देखे, धेरै स्वर्गदूतहरू अगमवक्ताले हेर्न चाहेको कुरा सिमियोनले देखे, उनले येशु ख्रिस्टको व्यक्तिमा परमेश्वरको उद्धार देखे। प्रियहरू, भजनकारको जस्तै हाम्रो हृदय पनि परमेश्वरको उद्धारको निम्ति व्याकुल छ, तर यो त्यो प्रारम्भिक त्यो सुरुको उद्धारको निम्ति होइन, जुन हामीले ख्रिस्टमा पहिले नै प्राप्त गरिसकेका छौँ। ख्रिस्टले हाम्रो पाप आफूले लिइसक्नु भएको छ, ख्रिस्ट हाम्रो पापको लागि मरिसक्नु भएको छ र हाम्रो धर्मीकरणको निम्ति उहाँ फेरि जीवित भई उठ्नु भएको छ। ख्रिस्टको बलिदानको कारण परमेश्वरले हाम्रो सम्पूर्ण पाप, हाम्रो विगतको पाप, हाम्रो वर्तमान र भविष्यको सबै पाप 100% क्षमा गरिसक्नु भएको छ। हामी ख्रिस्टको धार्मिकताले ढाकिएर अब परमेश्वरको सामु खडा हुन सक्छौँ नष्ट नभइकन, तर हामी अझै त्यस उद्धारको अन्तिम पूर्तिको प्रतीक्षा गर्दछौँ। यो उद्धार सुरु भएको छ, उद्घाटन भइसकेको छ, समापन हुन बाँकी छ र उद्घाटन र समापनको बिचमा भजनकार जस्तै हामी पनि विभिन्न किसिमको कष्ट भएर जान्छौँ र कष्टको समयमा हामी त्यो अन्तिम उद्धारको चाह गर्छौँ। हामी ख्रिस्टको पुनरागमनको त्यो प्रतीक्षा गरिरहेका छौँ, जहाँ हामी फेरि पाप नगर्ने गरी र कष्ट नभोग्ने गरी पूर्ण रूपमा मुक्त हुनेछौँ उद्धार पाउनेछौँ। हामीलाई थाहा छ कि परमेश्वरले हामीभित्र सुरु गर्नुभएको त्यो असल काम उहाँले ख्रिस्टको दिनमा पुरा गर्नुहुनेछ। नो म्याटर द सर्कमस्टान्सेस वी आर इन, हामी अहिले जुनसुकै परिस्थितिमा भए तापनि, प्रियहरू हामी उद्धार चाहन्छौँ, हामी त्यो फाइनल उद्धार चाहन्छौँ, त्यो डेलिभरेन्स चाहन्छौँ। हामी केवल अस्थायी चङ्गाई, अस्थायी राहत वा वर्तमान समस्याबाटको उद्धारको लागि मात्र हामी व्याकुल छैनौँ, हामी त अनन्त उद्धारको लागि, स्थायी छुटकाराको लागि व्याकुल छौँ। यस्तो हामी अवस्थामा पुग्न चाहन्छौँ जहाँ कहिले कष्ट हुने छैन, जहाँ आँसु हुने छैन, सतावट हुने छैन, रोग हुने छैन, पीडा हुने छैन, चोट हुने छैन, माइग्रेन हुने छैन, किडनी स्टोन हुने छैन, क्यान्सर हुने छैन, किडनी फेलियर हुने छैन, जहाँ मृत्यु हुने छैन। हाम्रो प्राणले ख्रिस्टले एक दिन लिएर आउनुहुने अन्तिम उद्धारको लागि उत्कट प्रतीक्षा गरिरहेको छ। तर प्रियहरु, प्रश्न भनेको के तपाईँको प्रतीक्षा हो, के तपाईँको चाहना हो, के यो तपाईँको आशा हो? यदि तपाईँ आज ख्रिस्टको चेला हुनुहुन्न भने यस जीवन र मृत्युमा तपाईँको एकमात्र आशा के हो? के तपाईँसित मृत्यु पारी पनि आशा छ? मित्रहरू, ख्रिस्ट बिना त्यो स्थायी उद्धारको कुनै आशा छैन, न त परमेश्वरसँग अनन्तकाल त्यो अनन्ततामा सँगै समय बिताउने कुनै सुनिश्चितता नै छ। तर मित्रहरू, तपाईँले त्यो आशा जुन ख्रिस्टियनहरूसँग छ त्यो आशा तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ यदि तपाईँ आफ्नो पापहरूबाट फर्केर यीशु ख्रिस्टमाथि विश्वास गर्नुभयो भने तपाईँले पनि यो अनन्त उद्धारको आशा पाउनुहुनेछ। तर प्रियहरू, यो कुरा बुझिराख्नुहोस् कि यीशुको पछि लाग्दा दुःखरहित वा समस्या रहित जीवनको ग्यारेन्टी छैन। यीशुको पछि लाग्ने बित्तिकै तपाईँको जीवन भएको दुःख कष्ट अटोमेटिक स्वत हटिजाने छैन। यीशुमा विश्वास गर्दै संसारमा तपाईँका सबै दुःख तुरुन्तै हट्ने छैन। ख्रिस्टले आफ्नो सेवा आफ्नो चेलाहरूलाई, आफ्नो अनुयायीहरूलाई कहिले पनि दुःख कष्ट रहित समस्या रहित जीवनको प्रतीज्ञा गर्नुभएको छैन। यदि त्यसो हुने थियो भने, यदि उहाँले गर्नुभएको थियो भने, अझ भजनकारहरू, इतिहासभरिका ख्रिस्टियनहरू र यस कोठामा रहेका धेरै ख्रिस्टियनहरूले कुनै दुःख कष्ट अनुभव गर्ने थिएनन्। तर हामीमध्ये यहाँ धेरैले लामो समयदेखि रोग र पीडा कष्टको सामना गरिरहेको छौँ। हामीमध्ये धेरैजना यहाँ, हामी प्रभुलाई प्रेम गर्ने मानिसहरूमध्ये कतिजना हामी कष्टसँगै जिइरहेको छौँ, हामी त्यो उद्धारको प्रतीक्षामा जिइरहेको छौँ। तर यो प्रतीक्षा कष्टदायी छ। कहिलेकाहीँ यो प्रतीक्षा, उद्धारको प्रतीक्षा लामो यात्रा, गन्तव्यमा हत्तपत्त नपुग्ने त्यो लामो यात्रा जस्तो हामीले महसुस हुन्छ। यहाँसम्म कि परमेश्वरको अत्यन्त पवित्र जनहरूले, सन्तहरूले पनि यस्तै सङ्घर्षको अनुभव गर्नु परेको हामी देख्छौँ। उदाहरणलाई यही पद 82 हेर्नुहोस् न, भजनकार के भन्छन्? तपाईँका प्रतिज्ञाको प्रतीक्षा गर्दै गर्दै मेरो आँखा धमिला भइसकेका छन्। म भन्दछु, तपाईँले मलाई कहिले सान्त्वना दिनुहुन्छ? जब तपाईँ कसैलाई यदि पर्खँदै हुनुहुन्छ भने तपाईँ लगातार त्यही दिशातर्फ हेरिरहनुहुन्छ जुन दिशाबाट त्यो व्यक्ति आउने उसले प्रतिज्ञा गरेको छ। हेरिरहँदा तपाईँको आँखाहरू थाक्न सक्छन्, तपाईँको आशा पनि फिक्का हुँदै जान सक्छ। तर 81 टाढा पर एउटा आकृति जस्तो देखा पर्छ, मानौ कोही व्यक्ति आकृति तपाईँतर्फ आउँदैछ। अचानक तपाईँको आँखा एकदमै आशा र फेरि उत्साहले भरिन्छ। भजनकार परमेश्वरको सान्त्वनाको लागि आतुर साथ स्वर्गतर्फ हेरिरहेका हामी देख्छौँ। यहाँनिर भजनकारले परमेश्वरको त्यो सान्त्वनाको प्रतीक्षा गरिरहेको छ। प्रतीक्षा गर्दा गर्दा, परमेश्वरबाटको उद्धारको प्रतीक्षा गर्दा गर्दा भजनसर्गका आँखाहरू धमिला भइसकेका छन्। किन प्रतिज्ञा पुरा हुन ढिलो भइरहेको छ भने, भजनकारले इमान्दारीपूर्वक परमेश्वरलाई सोधेको छ। तर भजनकार यस्तो व्यक्ति होइन जो पर्खाइ लामो भयो भन्दै हार मानेर सान्त्वनाको लागि अन्त्यन्त्र होइन कतै ऊ बाटो लाग्छ। होइन, भजनकारले केवल परमेश्वरमा त आशा राख्छ, परमप्रभुबाट आउने सान्त्वना एक दिन अवश्य आउनेछ भनेर तिनलाई थाहा छ र परमेश्वरबाट सान्त्वना आएर भने त्यो अरू कुनै ठाउँबाट आउँदैन भन्ने कुरा पनि वचनकारले बुझेको छ। त्यसकारण त उसले उसको आँखा धमिलो भइन्छ, ऊ त्यतैतिर हेरिरहेको छ जतातिर उसबाट उसको आशा आउँछ। किनकि उसलाई थाहा छ आशाको स्रोत केवल परमेश्वर हुनुहुन्छ, के सान्त्वनाको स्रोत केवल परमेश्वर हुनुहुन्छ, उद्धार केवल परमेश्वरबाट आउँछ। यी तपाईँले भजनकारको आँखाहरूलाई हेर्नुभयो भने, आँखाहरूमा हेर्नुभयो भने उसको आँखाहरू आशाले भरिएको देख्नुहुनेछ। उसको जीवनमा कष्ट छ, निराशा छ, तर उसको आँखाहरूमा तपाईँले आशाहरू पाउनुहुनेछ। के तपाईँको कष्टको बिचमा तपाईँको आँखाहरूमा आशा देखिन्छ, भेटिन्छ। हो, भजनकार समस्यामा छन्, हो उसको जीवन कठिन छ, मानिसहरू उसलाई दोष दिइरहेको छन्, विरोध गरिरहेको छन्, उसको खिल्ली उडाइरहेको छ, अकारण भजनकारलाई सताइरहेको छन्, तर पनि भजनकारले परमेश्वरमा आशा राख्छ। तपाईँले मलाई कहिले सान्त्वना दिनुहुन्छ भने भजनकारले यहाँ प्रश्न सोधेको छ, र यो प्रश्न भजनकारले परमेश्वरमा राखेको त्यो आशाको अभिव्यक्ति हो, प्रमाण हो। सारांशमा भजनकारले यसो भनिरहेको छ, हे परमप्रभु, म हार मान्नेवाला छैन, म मेरो आँखा तपाईँबाट हटाउनेवाला छैन, म अन्यन्त्र फर्कने छैन, म जान्दछु कि तपाईँले मात्र मलाई सान्त्वना दिन सक्नुहुन्छ, तपाईँले मात्र मलाई उद्धार दिन सक्नुहुन्छ, तर कहिलेसम्म हे परमप्रभु, यो पीडा मैले कहिलेसम्म सहनुपर्ने, तपाईँको प्रतिज्ञा पुरा हुन अझै कहिलेसम्म मैले पर्खनुपर्ने हो, गड हेल्प मी, प्रभु मलाई सहायता गर्नुहोस् वाला प्रार्थना हो यो। भजनकारले जस्तै प्रियहरू, आज हामी क्रिस्चियनहरूले पनि अक्सर आफूलाई असाध्यै कष्टकर परिस्थितिमा हामी भेटाउँछौँ। क्रिस्चियनहरू पनि निराश हुन्छन्, क्रिस्चियनहरूलाई पनि रोग लाग्छ, क्रिस्चियनहरू पनि विभिन्न किसिमको समस्याहरू भएर जान्छन्, तर अझै पनि क्रिस्चियनहरूको आँखामा आशा भेटिन्छ, किनभने तिनीहरू पराजित कहिले पनि हुँदैन, तिनीहरूको सहायता र सान्त्वना परमप्रभुबाट आउँछ भने थाहा पाएर तिनीहरू माथितिर हेरिरहन्छन्, माथितिर नै उनीहरूले आफ्नो आँखा लगाइरहन्छन्। सायद तपाईँले पनि आफ्नो जीवनमा अहिले यस्तै महसुस गरिरहनु भएको छ होला, सायद तपाईँको पतिले तपाईँलाई प्रेम गर्दैन होला, वा तपाईँको पति नै छैन, तपाईँ अविवाहित हुनुहुन्छ, वा तपाईँको छोराछोरीहरू बिरामी छन्, तपाईँ आफै अस्वस्थ हुनुहुन्छ र तपाईँसँग घर भाडा तिर्ने पैसा छैन। मेरा प्रिय मित्रहरू, सान्त्वनाको लागि प्रभुतिर फर्कनुहोस्, अरू कतै नहेर्नुहोस्। सम्बन्धतर्फ, खाना, पैसा, बाहिर सुन्दरता वा सम्पत्तिमा सान्त्वना खोज्ने कोसिस नगर्नुहोस्। सान्तो साँचो सान्त्वना केवल प्रभुबाट मात्र आउँछ। तपाईँलाई थाहै छ, हालसालैको डढेलोले एक घन्टा केही घन्टामै हजारौँ सुन्दर, महँगा, आलिसान घरहरू, महलहरू, गाडीहरू, भौतिक कुराहरू जलेर भस्म भयो। कुनै समय विलासिता, ओहदा, प्रतिष्ठा, नाउँ, इज्जतको रूपमा खडा भएका ती महलहरू अहिले खरानीमा परिणत भएको छ। प्रियहरू, यो अन्तको दिनको एक झलक हो। यस जीवनमा तपाईँले जुन कुरालाई एकदमै प्रिय ठानी बलियो गरी तपाईँ समातिराख्नुहुन्छ नि, त्यो एक दिन खरानीमा परिणत हुनेछ, त्यो एक दिन खरानीमा धुलोमा परिणत हुनेछ। यदि परमेश्वरले तपाईँलाई जागिर, घर, परिवार अनि धेरै असल कुरा दिनुभएको छ भने त्यसको लागि परमेश्वरको प्रशंसा होस्। यी भौतिक आशिष हुन आफैमा कुनै पनि समस्या छैन, गलत छैन, तर प्रियहरू ती आशिषहरूलाई मूर्तिमा परिणत नगर्नुहोस्, तिनीहरूमाथि आफ्नो आशा र भरोसा नराख्नुहोस्, किनभने कष्टले तपाईँको जीवनको ढोका ढकढकाउँदा ती कुराहरूले तपाईँलाई कति पनि सान्त्वना दिनेवाला छैन। परमेश्वरले मात्र तपाईँलाई सान्त्वना दिन सक्नुहुन्छ। जब परमेश्वरका जनहरू दुःख कष्टको बिचमा उहाँमा भरोसा गरिराख्छन्, उहाँमा आशा गरिरहन्छन्, परमेश्वरमै निर्भर भइरहन्छन् र आफ्नो विश्वासमा अडिग रहन्छन्, यसले परमेश्वरलाई सबैभन्दा ठुलो महिमा दिन्छ, आदर दिन्छ, सम्मान दिन्छ। जोन पाइपरले ठिकै भनेका छन्, जब हामी उहाँमा सबैभन्दा बढी सन्तुष्ट हुन्छौँ तब परमेश्वर हामीमा सबैभन्दा बढी महिमित हुनुहुन्छ, विशेष गरी दुःख कष्टको समयमा, समृद्धिमा होइन। God is most glorified in us when we are most satisfied in Him in the midst of suffering, not prosperity. प्रियहरु, दुःख कष्टले तपाईँलाई परमेश्वरतर्फ डोर्याओस्, उहाँबाट टाढा नलगोस्। दुःख कष्टले भजनकालाई प्रार्थनामा परमेश्वरको नजिक पुर्याएका हामी देख्छौँ, त्यसरी नै तपाईँलाई पनि दुःख कष्टले परमेश्वरको नजिक लगोस्। किनभने प्रियहरू, दुःख कष्ट हाम्रो प्राणको भलाइको लागि डिजाइन भएको छ। यसले हामीलाई हरेक झुटो आशा त्याग्न र केवल परमेश्वरमा मात्र आशा राख्न सिकाउँछ। सुभाषकाले परमप्रभुबाट उद्धारको लागि गहिरो चाह गर्छन्, परमेश्वरको प्रतिज्ञा पुरा हुने दिनको लागि उसले पर्खिरहेका छन्, तृष्णा गर्छन्, र यो प्रतिज्ञा भजनकारको लागि सबैभन्दा ठुलो सान्त्वना हो। तर तिनको कष्ट यति लामो भइसकेको थियो कि प्रतिज्ञाको प्रतीक्षा गर्दा गर्दै तिनका आँखा धमिला भइसकेका थिए र दुःख कष्टको बोझले दबिए तिनको शरीर पनि कमजोर हुँदै जान थाल्छ। तिनले आफ्नो जीवनलाई एउटा दाखमदको मशकसित यहाँ तुलना गर्छ। तिरासीमा हेर्नुहोस् न, धुवामा राख्दा राख्दा खुम्चिएको दाखमदको मशक जस्तो म भइसकेको छु, तापनि तपाईँको विधिहरू मैले बिर्सेको छैन। प्राचीन संसारमा त्यतिखेरको समयमा दाखमत अथवा रक्सी भण्डारण गर्ने, जो हो गर्ने लाई प्रयोग गरिने बोतलहरू सिसाका हुँदैनथे, काँचका हुँदैनथे। ती बोतलहरू जनावरका छालाबाट बनाइएको हुन्थ्यो र तिनलाई मशक भनिन्थ्यो। मशक इङ्ग्लिसमा वाइन स्किन भन्छ, वाइन स्किन अथवा रक्सी राख्नलाई बनाइएको छालाको बोतल अथवा भाँडा। र यस पदको सन्दर्भमा मशक प्राय जसो यो चुलाको होइन माथिपट्टि छेउमा झुन्ड्याइन्थ्यो, अनि तपाईँले बाँसको सुकुटीमा, पहिले गाउँघरमा भैँसीको सुकुटी झुन्ड्याएको तपाईँलाई याद छ होला, माथि धुवा परेपछि कति मिठो हुन्थ्यो होइन, झन् त्यो माथि राख्दा राख्दा पुरानो त्यो सुकुटी, त्यसरी नै मशक झुन्ड्याइन्थ्यो। अनि यो चाहिँ त्यो मशकलाई सुकाउने प्रक्रिया हो, त्यो आगोको ताप र धुवाले गर्दा त्यो छाला तन्किन्थ्यो र सुक्थ्यो अनि त्यो प्रयोजनको लागि तयार हुन्थ्यो। र यो सुकाउने प्रक्रिया ले मशकलाई बलियो र लचिलो बनाउँथ्यो र जसले गर्दा मशक दाखमत छिपिँदै जाँदा पनि फुट्दैन थियो, किनकि यदि मशक सुकेको छैन होइन, यसलाई राम्रोसँग तयार गरिएको छैन भने यसमा दाखमत राखिँदा, रक्सी राख्दाखेरि यो तन्केर फुट्न सक्थ्यो। र चुलामाथि राखिएको मशकको अर्थ त्यो मशक नयाँ छ, त्यो प्रयोग गरिएको छैन भनेर थाहा भइहाल्थ्यो, किनकि मशकमा दाखमत राखिसकेपछि त्यो फेरि माथि धुवाले भेट्ने ठाउँमा राखिँदैन थियो। यहाँ भजनकाले आफ्नो जीवनलाई धुवामा राख्दा राख्दा खुम्चिएको दाखमतको मशकसँग तुलना गरेको छ। यसको अर्थ यो मशक जब लामो समयसम्म उसलाई धुवामा छोडिन्छ, यो बढी नै सुक्छ, यो बढी नै पुरानो हुन्छ, यो बेकामको हुन्छ, यो काम लाग्दैन। र भजनकारले आफ्नो जीवनलाई मशकसँग तुलना गर्दै भन्छ कि धुवामा राख्दा राख्दा खुम्चिएको दाखमतको मशक बेकारको भए चाहिँ उनको जीवन पनि त्यसै खेर गइरहेको छ। यसको अर्थ भजनकारले भोगिरहेको कष्ट क्षणिक कष्ट थिएन, यो अस्थायी थिएन, यो धेरै धेरै पुरानो समस्या थियो उसको। इट्स बिन टु लङ। फेरि हाम्रो जीवनमा दुःख कष्ट कहिलेकाहीँ धेरै लामो समयसम्म रहन्छ, धेरै लामो समयसम्म रहन्छ, हाम्रो कष्ट तुरुन्तै हटेर जानेवाला छैन। कहिलेकाहीँ कष्ट हाम्रो जीवनभर हामीसँगै रहन्छ, कहिलेका कष्टले हामीलाई कहिले छोड्न चाहँदैन। समटाइम्स सफरिङ लभ्स अस सो मच, कहिलेका कष्टले हामीलाई यति मन पराउँछ, हामीसँगै रहन चाहन्छ सधैँ। कष्टले हामीलाई निराशामा पुर्याउँछ, डिप्रेसनतर्फ पनि डोर्याउँछ, अनि कष्टले हामीले कहिले हाम्रो जीवन बेकारको रहेछ भनेर पनि महसुस गराउँछ। हामी आफ्नो परिवारको निम्ति बोझ भएको महसुस गर्छौँ। वर्षौँदेखि उही ओछ्यानमा त्यही पुरानो रोगसँगको सङ्घर्ष, त्यही समस्या सुईले घोचेर चोटै चोट भइसकेको हाम्रो शरीर, डाक्टरहरूले त अब तपाईँको शरीरमा त्यो नसा नै भेटाउँदैन, किनकि उनीहरूले जाँच गर्नुभयो तपाईँको रगत धेरै निकालिसकेको छ, तपाईँले धेरै नै घोचिसकेको छ। यस्तो अवस्थामा कति मानिसहरू डिप्रेसनमा गएर आत्महत्या पनि गर्छन्। तर प्रियहरू, तपाईँ र मसँग आशा छ, तपाईँ र मसँग आशा छ। यदि तपाईँ जीवनको यस घडीमा आएर निराश हुनुहुन्छ भने केही छैन, कहिलेकाहीँ हुन्छ, जीवनमा निराश आउँछ, कहिलेकाहीँ क्रिस्चियनहरू पनि डिप्रेसन भएर जान्छ, जीवनमा यस्ता ऋतुहरू आउँछन् र जान्छन्। एकजना प्रभुका जन प्रचारकहरूको पनि राजकुमार, एकदमै प्रभावकारी विश्व प्रख्यात पास्टर चार्ल्स स्पर्जन, जो आफै डिप्रेसनको शिकार थिए, उनले यसलाई मानसिक अन्धकारका ऋतु भनेर भन्नुभएको छ। यो ऋतु हो, इट्स अ सिजन, इट्स अ ऋतु, यो एक भूकम्प जस्तै, यो एक आँधीबेरी जस्तै, यो छिट्टै अन्त हुनेछ, यो अन्त हुन्छ। इट्स नट इटर्नल, सफरिङ इज नट इटर्नल इन द कन्टेक्स्ट अफ क्रिस्चियन्स। क्रिस्चियनहरूको सन्दर्भमा कष्ट अनन्तको छैन। सो जब सबै कुरा तपाईँको आँखाको सामु ध्वस्त भएको तपाईँ देख्नुहुन्छ, जब तपाईँको संसार तहस नहस भएको देख्नुहुन्छ तपाईँको आँखाको सामु, तब परमेश्वरका प्रतिज्ञाहरूलाई सम्झनुहोस्। भजनकारले जस्तै 83 पदमा धुवामा राख्दा राख्दा खुम्चिएको दाखमतको मजक जस्तो म भइसकेको छु, इट्स बी टु लङ, थाहा पनि तपाईँको विधिहरू मैले बिर्सिएको छैन। भजनकारले परमेश्वरलाई बिर्सिँदैन, परमेश्वरको विधिहरू बिर्सिँदैन, किनकि परमेश्वरले भजनकारलाई उसको कष्टमा बिर्सिनु भएको छैन। सुप्रिय दुःख कष्टको समयमा मानिसहरूले तपाईँ र मलाई बिर्सन सक्छन्, तर परमेश्वरले कहिल्यै बिर्सनु हुँदैन। उहाँ तपाईँको पीडाप्रति कष्टप्रति असंवेदनशील हुनुहुन्न, उहाँले तपाईँलाई त्याग्नु भएको छैन। तपाईँलाई थाहा छ किन तपाईँले परमेश्वर तपाईँलाई त्याग्नु भएको छैन र त्याग्न सक्नुहुन्न, किनभने परमेश्वरले तपाईँको लागि तपाईँलाई आफ्नो बनाउन, तपाईँलाई मुक्ति दिन आफ्नो पुत्र येशू ख्रीष्टलाई क्रुसमा आजभन्दा 2000 वर्ष पहिले चकनाचुर पार्नुभयो। जब उहाँले तपाईँलाई बचाउन यति ठुलो मूल्य चुकाइसक्नु भएको छ भने उहाँले तपाईँलाई कसरी बिर्सन सक्नुहुन्छ? र जसरी परमेश्वरले येशू ख्रीष्टलाई चिहानमै छोड्नु भएन, तर त्यसरी नै उहाँलाई पुनर्जीवित पार्नुभयो, उहाँले तपाईँलाई पनि तपाईँको अवस्थामा छोड्नुहुने छैन, उहाँले तपाईँलाई पुनर्स्थापित गर्नुहुनेछ। तर तपाईँ र मैले गर्नुपर्ने एउटै काम छ, एउटै काम त्यो भनेको उहाँको प्रतिज्ञालाई समातिराख्नुहोस्, उहाँको विधिहरूलाई नबिर्सिनुहोस्, आज्ञापालनलाई आफ्नो जीवनको प्राथमिकतामा राख्नुहोस्। परमेश्वरको वचनलाई कहिले नबिर्सिनुहोस्, उहाँलाई दिनौ पछ्याउन कहिले नछोड्नुहोस्, परमेश्वरको वचनमा आशा राखिराख्नुहोस्, परमेश्वरको वचनमा विश्वास गर्नुहोस्, संसारको झुट विश्वास नगर्नुहोस्। तपाईँ एक्लो हुनुहुन्छ, तपाईँ बेकामको हुनुहुन्छ, तपाईँ संसारमा त्यो भार हो, तपाईँको जीवनको केही उद्देश्य छैन, तपाईँ जिउनुको कुनै अर्थै छैन भन्ने त्यो झुटमा विश्वास नगर्नुहोस्। आफ्नो प्राणलाई निराश हुन नदिनुहोस्, आफ्नो प्राणलाई भन्नुहोस्, हे मेरो प्राण त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। आफैसँग बोल्नुहोस् यी वचनहरू। प्रिय, तपाईँको जीवन अहिले रातको मध्यरात जस्तै लाग्छ भने मित्रहरू याद गर्नुहोस्, बिहानी आउँदैछ, त्यसैले बिहानको प्रतीक्षा गर्नुहोस्। डार्कनेस विल बी ओभर। प्रतीक्षा गर्नुहोस्, धैर्य धारण गर्नुहोस्, तपाईँको उद्धार आउँदैछ। तर मलाई थाहा छ पर्खिनु सजिलो छैन, वेटिङ इज नेभर इजी, होइन? पर्खिनु सजिलो छैन, बस पर्खिनुहोस् वा कसैलाई मान्छेलाई पर्खिनुहोस् कहिले पनि सजिलो हुँदैन, पट्याएर राख्दो हुन्छ। तपाईँलाई थाहा छ विमानस्थलमा आफ्नो विमानको प्रतीक्षा गर्दा कस्तो अनुभव हुन्छ भने यदि तपाईँ यदि विमान छोड्नुभएको छ भने विशेष गरी जब विमान प्लेन घन्टौँसम्म डिले हुन्छ र यदि तपाईँ नेपाल बाहिरबाट घर फर्किँदै हुनुहुन्छ भने तपाईँ एक्साइटेड हुनुहुन्छ कतिखेर ल्यान्ड हुन्छ र आफ्नो परिवार कहाँ पुग्नु भनेर अनि उताबाट हुनुपर्ने प्लेन डिले भयो भने झन् गाह्रो हुन्छ झन् छटपटाहट हुन्छ तपाईँको दिमाग खराब हुन्छ तपाईँ त्यहाँको कर्मचारीहरूसँग तपाईँ बाँच्न साय थाल्नुहुन्छ तपाईँले धैर्यता गुमाउन थाल्नुहुन्छ तपाईँ गुनासो गर्न थाल्नुहुन्छ यहाँ भजनकारको सन्दर्भमा भने भजन परमेश्वरले आफ्नो उद्धार र न्यायमा त्यो विलम्ब गर्दा भजनकारले पनि धैर्यता अलिकति गुमाइसकेको जस्तो हामी देख्छौँ आफ्नो निराशामा भजनकारले परमेश्वरसँग आफ्नो गुनासो यहाँ राखेको छ 84 पददेखि 86 पदसम्म हेर्नुहोस् न तपाईँको दासले अझ कति पर्खिनुपर्छ मलाई सताउनेहरूलाई कहिले दण्ड दिनुहुन्छ तपाईँको व्यवस्थाको विपरीत अहङ्कारीले मेरो निम्ति खाडल खनेका छन् तपाईँको आज्ञाहरू सबै भरपर्दा छन् मेरो मद्दत गर्नुहोस् मानिसहरूले अकारण मलाई सताउँछन् तिनीहरू मलाई धरतीबाट प्राय नाश गरे तर मैले तपाईँको आदेश त्यागेको छैन आदेशहरू त्यागेको छैन सो भजनकारले परमेश्वरसम्म आफ्नो गुनासो पोख्छन् ध्यान दिनुहोस् भजनकारले परमेश्वरको विरुद्ध गुनासो गरिरहेको छैन यहाँ त्यसो गरेमा त्यो त अविश्वासको एकदमै अपमानजनक कार्य हुनेछ परमेश्वरको अपमान हुनेछ यदि भजनकारले परमेश्वरको विरुद्धमा यहाँ गुनासो गरिरहेको थियो भने भजनकारले परमेश्वरको विश्वासयोग्यताको बारे विरुद्धमा अथवा न्यायको विरुद्धमा यहाँ गुनासो गरिरहेको छैन यस्तो प्रकारको परमेश्वर विरुद्धको गुनासोले परमेश्वरको अपमान गर्दछ र उहाँबाटको त्यो ताडनालाई डिसिप्लिनलाई निम्ति आउँदछ भजनकारले परमेश्वरको विरुद्ध गुनासो गर्दैन बरु ऊ परमेश्वरको सामु गुनासो गर्छ ओके द साइमिस्ट डज नट कम्प्लेन अफ गड बट हि कम्प्लेन्स टु गड यसमा भिन्नता छ ठुलो भिन्नता छ चार्ल्स स्पर्जनले यसलाई यो भिन्नतालाई यसरी छुट्याउनु भएको छ परमेश्वरको विरुद्ध गुनासो गर्नु भनेको अपमानजनक अविश्वास हो तर परमेश्वर सामु गुनासो गर्नु भनेको उहाँका शून्यकार हुनुको चिन्ह हो जसले रात दिन उहाँलाई पुकार्छन् यद्यपि उहाँले ढिलो गर्नुहुन्न सो भजनकारले परमेश्वर समक्ष गरेको त्यो गुनासो विश्वासको कार्य थियो विश्वासको अभ्यास थियो भजनकार परमेश्वरको न्यायमाथि भरोसा गर्छन् उसलाई थाहा छ कि बदला लिनु परमेश्वरको अधिकारभित्रको काम हो न्याय गर्नु परमेश्वरको अधिकार हो आफ्नो होइन भन्ने कुरा भजनकारलाई थाहा छ भजनकारले आफ्नो शत्रुहरूसँग प्रतिशोध लिन खोज्दैन बदला लिन खोज्दैन जसले उसलाई सताउँछ जसले उसको लागि जाल थाप्छ उसलाई मार्न खोज्छ र त्यो खाडलमा पुर्न खोज्छ नष्ट गर्न खोज्छ उसको नाम निशानै संसारबाट मेटाइदिन खोज्छ उनीहरूसँग उसले बदला लिन खोज्दैन बरु भजनकार परमेश्वरतर्फ फर्किन्छ परमेश्वरको सामु उसले आफ्नो बिन्ती गर्छ मैले कहिलेसम्म पर्खिनुपर्छ मैले यो कहिलेसम्म सहनुपर्छ तपाईँ दुष्ट मानिसको न्याय कहिले गर्नुहुन्छ तपाईँले कहिले आफ्नो न्याय स्थापित गर्नुहुन्छ अनि यसरी परमेश्वरको सामु आफ्नो गुनासो लिएर जानु जायज छ प्रियहरु इट्स अल राइट विशेष गरी कष्टको समयमा जब हामी बुझ्दैनौँ इट्स ओके टु आस्क गॉड व्हाई प्रियहरु यो परमेश्वरका सन्तानहरूको पुकारा हो यसरी पुकारा गर्नु विश्वास नहुनु वा शङ्का गर्नु भन्ने हुँदैन यो अविश्वास र शङ्काको यो सङ्केत होइन चिन्ह होइन बरु तपाईँ साँच्चै परमेश्वरको सन्तान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो विपत्तिको समयमा पछि हट्नुको साटो तपाईँ एक मात्र व्यक्तितर्फ फर्किनुहुन्छ जसले तपाईँको कुरा सुन्न सक्नुहुन्छ र तपाईँलाई मद्दत गर्न सक्नुहुन्छ तपाईँ केवल परमेश्वरतर्फ फर्किनुहुन्छ भजनकार जस्तै सुप्रिय के तपाईँले दुःख कष्ट भोगिराख्नु भएको छ के तपाईँ सतावट भोगिराख्नु भएको छ के तपाईँले विरोधको सामना गरिदिनुहुन्छ कि मानिसहरूले तपाईँलाई झुटो आरोप लगाएर तपाईँलाई खेदो गरिरहेको छ यदि हो भने घुँडा टेकेर परमेश्वरलाई पुकार्नुहोस् परमेश्वरतर्फ फर्कनुहोस् आफ्नो हृदय उहाँ सामु पोख्नुहोस् उहाँलाई तपाईँको मुद्दा सुम्पनुहोस् लेट गड टेक यु केस प्रभुको जन चार्ल्स ब्रिजेस भन्छन् असल लडाइँ भनेको विश्वासको लडाइँ हो गुड फाइट इज अ फाइट अफ फेथ हामी हाम्रो घुँडामा हुँदा मात्र शत्रुलाई सशक्त रूपमा विरोध गर्न सक्छौँ घुँडामा मात्र क्रिस्चियनहरूले द गेटिङ अन देयर निज उनीहरूले आफ्नो शत्रुको प्रत्युत गर्न सक्छ र चार्ल्स विजय निरन्तर भन्छन् मलाई मद्दत गर्नुहोस् जस्ता छोटो प्रार्थनाले पनि सार्वभौम परमेश्वरको सामर्थ्यलाई हाम्रो पक्षमा झार्नेछ कि तपाईँले कहिले आँधीको कारण हावा हुन्डरीको कारण जमिनसम्म लगभग झुकेको तर पनि भाँचिन नसकेको नभाँचेको रुख देख्नुभएको छ आँधी हुन्डरीको समयमा नुएर लगभग जमिन छोइसकेको उसको टुप्पोले तर पनि नभाँचेको रुख देख्नु भएको छ प्रार्थनाको जीवन जिउने व्यक्ति त्यस्तै हुन्छ प्रार्थनाको जीवन जिउने क्रिस्चियन त्यस्तै हुन्छ जीवनको आँधीबेरीले उसलाई झुकाए तापनि ऊ पराजित हुने छैन ही विल बी डिप्रेस्ड बट ही विल नट बी डिफिटेड किनभने उसले आफ्नो जरा परमेश्वरमा गाडेको छ 87 हेर्नुहोस् न यहाँनिर तिनीहरूले मलाई धरतीबाट प्राय नाश गरे तर मैले तपाईँको आदेशहरू त्यागेको छैन प्राय नाश गरे अलमोस्ट He was almost destroyed, but he's not destroyed. Almost, pray, logbook. Our question is, this whole world, the pain, 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 the भजनकार परमेश्वरमा सुरक्षित भएको कारणले गर्दाखेरि हो उसको सामर्थ्य र लगनशीलता परमेश्वरको त्यो संरक्षण गर्ने अनुग्रहबाट आएको थियो उनको आफ्नै क्षमताबाट होइन तिनीहरू हाम्रा शत्रुहरूले हामीलाई यातना दिन सक्छन् तिनीहरूले क्षति पुर्याउन सक्छन् तिनीहरूले दुःख दिन सक्छन् तिनीहरूले हामीलाई चोट दिन सक्छन् अलमोस्ट नाश गर्न सक्छन् तर तिनीहरूले हामीलाई कहिले पूर्ण रूपमा नाश गर्न सक्दैन हामी पराजित हुने छैनौँ तिनीहरूसँग हामीलाई पराजित गर्ने नाश गर्ने शक्ति छैन फेरि कष्ट सतावट ती चिडियाखानाभित्र रहेका ती बाघहरू जस्तै हो चिडियाखानाको बाघहरू जस्तै चिडियाखानाको बाघहरू गर्जन सक्छ घुरेर तपाईँलाई आँखामा हेर्न सक्छ आक्रमण पनि गर्न सक्छ तर जबसम्म तपाईँ पर्खाल बाहिर रहनुहुन्छ तपाईँ सुरक्षित हुनुहुन्छ प्रिय हाम्रा शत्रुहरू कष्ट त्यति नै मात्र टाढा जान सक्छ जति परमेश्वरले तिनीहरूको निम्ति सीमा निर्धारण गरिदिनु भएको छ त्यस कारण त भजनकारले भन्न सक्छ तिनीहरूले मलाई धरतीबाट प्राय नाश गरे तर मैले तपाईँको आदेशहरू त्यागेको छैन मानिसको डर नरकको शक्ति कुनै कष्ट वा हानिले भजनकारलाई परमेश्वरका आदेशहरू पालन गर्नदेखि पछि हटाउन सकेन के तपाईँको बारेमा यस्तै भन्न सकिन्छ के तपाईँको बारेमा यस्तै भन्न सकिन्छ भजनकार आफ्नो विश्वासमा यति दृढ थिए यति लागिपरेका थिए कि प्रभुलाई त्याग्नुको साटो भजनकार मर्नलाई तयार थिए इट्स रादर डाई देन डिसओबे गॉड र भजनकारले एउटा सुन्दर प्रार्थनासँगै आफ्नो यो खण्ड अन्त गर्छ 88 पदमा हेर्नुहोस् न तपाईँको करुणा अनुसार मेरो प्राण रक्षा गर्नुहोस् र म तपाईँका मुखबाट निस्केको कानुनहरू पालन गर्नेछु भजनकारले यो खण्डको सुरुवात परमेश्वरको उद्धारको उत्कट चाहनाबाट सुरु गरेका थिए उनको प्राण परमेश्वरको उद्धार प्राप्त गर्नलाई व्याकुल भएको थियो उनका आँखाहरू प्रभुको प्रतिज्ञाको प्रतीक्षा गर्दा गर्दै धमिला भइसकेका थिए उनको शरीर धुवामा राख्दा राख्दा खुम्चिएका दाँतमा मशक जस्तो भइसकेको थियो त्यसले परमेश्वरलाई गुनासो पनि गरे तपाईँको दासले अझ कति पर्खनुपर्छ मलाई सताउनेलाई कहिले दण्ड दिनुहुन्छ अब भजनकार भन्छन् 88 आएर कि तपाईँको करुणा अनुसार मेरो प्राणको रक्षा गर्नुहोस् र म तपाईँका मुखबाट निस्केका कानुनहरू पालन गर्नेछु यस पदलाई अङ्ग्रेजीमा यसरी भनिएको छ इन यो स्टेड फास्ट लभ क्विकन मी ओ गिभ मी लाइफ द्याट आई मे किप द टेस्टिमनीज अफ यो माउथ यसको अनुवाद यस्तो हुन्छ नेपालीमा तपाईँको अनन्त प्रेममा मलाई पुनर्जीवित पार्नुहोस् ताकि मैले तपाईँको मुखबाट निस्केका व्यवस्था पालन गर्न सकु हे परमेश्वर त तपाईँको करुणाअनुसार मलाई पुनर्जीवित पार्नुहोस्, तपाईँको उद्धारको दिनसम्म मलाई जीवित राख्नुहोस्, ताकि म तपाईँको कानुनहरू पालन गर्न सकौँ, आफूलाई बुद्धिमान ठान्नेहरूलाई चुप लगाउन सकौँ र पापमाथि विजय प्राप्त गर्न सकौँ। भजनकार कष्टमा छ, ऊ कष्ट भएर गइरहेको छ, मानिसहरू उसलाई सताइरहेका छन्, उसलाई मानिसहरूले खेदो गरिरहेका छन्, उसको जीवनमा समस्यै समस्या छ, परमेश्वर उद्धारको उसले प्रतीक्षा गरिरहेको छ, तर त्यो उद्धार नआइन्जेलसम्म भजनकार परमेश्वरको आज्ञा पालन गर्नको निम्ति ऊ जीवित रहन चाहन्छ। त्यसकारण परमेश्वर सामु ऊ पुकार गर्छ, परमेश्वरको सामु उसले बिन्ती गर्छ, प्रार्थना गर्छ। सुप्रियहरू, के तपाईँको प्रार्थना हो? के तपाईँको बिन्ती हो? के तपाईँले पनि आफ्नो दुर्बलतामा परमेश्वरको प्रेम र अनुग्रहमा भरोसा गर्दै उहाँसँग आफ्नो प्राणको सुरक्षाको निम्ति प्रार्थना गर्नुभएको छ? सुप्रियहरू, दुःख कष्ट यस जीवनमा अपरिहार्य छ, अवश्यम्भावी छ, यो हामी सबैको लागि आउनेछ। दुःख कष्टले हाम्रो ढोका ढकढकाउनेछ र यसले हाम्रो जीवनमा डेरा जमाउनेछ। यो अनवेलकम गेस्ट, हामीले नचाहेको यो आगन्तुक, यो पाहुना हाम्रो जीवनबाट कहिले जान खोज्ने छैन। जब यो आगन्तुक हाम्रो जीवनमा आउँछ, कष्ट नामक आगन्तुक, यसले हाम्रो जीवनलाई रेडिकल्ली आमूल रूपमा परिवर्तन गर्नेछ। जतिसुकै प्रयास गरे पनि हामी यो दुःख कष्ट हाम्रो जीवनबाट हामी खेद्न सक्दैनौँ। जति नै ध्यान गर्नुहोस्, मन्त्र गर्नुहोस्, जति नै रणनीतिहरू अपनाउनुहोस्, तपाईँ र ममा दुःख कष्टलाई नियन्त्रण गर्ने र यसलाई हाम्रो जीवनबाट खेदाउने हटाउने शक्ति छैन। सुप्रियहरू, त्यसो भए तपाईँ आशा र सहायताको लागि कहाँ जानुहुन्छ, कतातिर फर्कनुहुन्छ? फेरि हामी जान सक्ने त्यहाँ एउटा मात्र ठाउँ छ, यीशु ख्रीष्टको सुसमाचारमा। त्यहाँ तपाईँ र मैले हाम्रा मुक्तिदाताको अङ्गालोमा शरण पाउन सक्छौँ। यीशु ख्रीष्ट, जो परमेश्वर दोस्रो व्यक्ति, अनन्तको वचन, मानिस बने संसारमा आउनुभयो र दुःख कष्ट भोग्नको लागि उहाँले कुनै पाप गर्नुभएको थिएन। अयोग्य हुँदाहुँदै पनि उहाँले कष्ट भोग्नुभयो, परमेश्वरको धार्मिक क्रोध उहाँले क्रुसमा सहनुभयो, मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा फेरि पुनर्जीवित भई उठ्नुभयो। उहाँलाई थाहा छ कष्ट के हो, मानिस बन्नु भने के हो उहाँलाई थाहा छ, खेदो के हो उहाँलाई थाहा छ, सतावट के हो उहाँलाई थाहा छ, गिल्ला के हो उहाँलाई थाहा छ, भोक के हो उहाँलाई थाहा छ। गो टु हिम, उहाँ कहाँ जानुहोस्, उहाँको अङ्गालोमा शरण पाउनुहोस्। सुप्रियहरू, स्वर्ग जाने बाटो सजिलो छैन, कष्ट नै मार्ग हो, दुःख महिमातिरको मार्ग हो। सफरिङ इज द वे टु ग्लोरी, विकनेस इज द वे, दुर्बलता नै मार्ग हो। त्यसैले प्रियहरू, जब जीवनमा दुःख कष्ट आउँछ, तब कष्ट भएर तपाईँसँगै हिँड्नुहुने परमेश्वरलाई बलियो गरी समाति राख्नुहोस्, जसरी उहाँले तपाईँलाई समाति राख्नुहुन्छ। दाँतिनुहोस्, हरेस नखानुहोस्, आशालाई थामी राख्नुहोस्, पर्खनुहोस्, किनकि तपाईँको उद्धार आउँदैछ। आउनुहोस् हामी प्रार्थना गरौँ।